الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم السلام عليكم ورحمة الله وبركاته. ناظرین آج کی جو ہسٹوریکل پلیس کا ہم تذکرہ کریں گے وہ ہے تاریخی قلعہ. یہ کہاں تھا, یہاں کون سی جنگ ہوئی تھی؟ چلیں اس کا سفر شروع کرتے ہیں قلعہ خیبر کی طرف. خیبر مدینہ منورہ سے 150 کلومیٹر نارتھ ویسٹ میں ایک شہر ہے. یہ بڑا فرٹائل علاقہ تھا اور یہاں اچھی کوالٹی کی کھجوریں بہت زیادہ پیدا ہوتی تھیں. عرب میں یہودیوں کا سب سے بڑا مرکز یہی خیبر تھا. یہاں کے یہودی عرب میں سب سے زیادہ مالدار اور جنگجو تھے اور ان کو اپنی مالی اور جنگی طاقتوں پر بڑا فخر, بڑا پرائڈ تھا. یہ لوگ اسلام اور فاؤنڈر آف اسلام جناب حضرت محمد صلی اللہ تعالیٰ علیہ وسلم کے بدترین دشمن تھے. یہاں یہودیوں نے بہت سے مضبوط قلعے بنا رکھے تھے جن میں سے بعض کے ریمینز اب تک موجود ہیں. ان میں سے 8 قلعے بہت مشہور ہیں جن کے نام یہ ہیں, جس میں سب سے پہلے قتیبہ, نمبر 2 نائم, نمبر 3 شک, نمبر 4 قموس, نمبر 5 نتارا, نمبر 6 صعب, نمبر 7 ستیخ اور نمبر 8 سلالم. در حقیقت اصل میں یہ 8 قلعے یعنی 8 فورٹ 8 پیلسز کی طرح تھے, ایک محل کی طرح تھے, اور انہی 8 قلعوں کے کلیکشن کو خیبر کہا جاتا ہے. جب بھی ہم خیبر کا نام سنتے ہیں ہمارے ذہن میں فوراً غزوہ خیبر کا تصور آتا ہے, اور جیسے ہی ہم غزوہ خیبر کے بارے میں سوچتے ہیں تو اگلے ہی لمحے ہمارے ذہن میں مولا علی شیر خدا کرم اللہ تعالی وجہ الکریم کا نام بھی آ جاتا ہے, کیونکہ خیبر انہوں نے ہی فتح کیا تھا. تو آج ہم اسی تاریخی مقام یعنی خیبر کے قلعوں پر گفتگو کریں گے. ناظرین خیبر کے قلعوں کا یعنی ان کے فورٹس کا ہمارے اسلامی تاریخ, بالخصوص غزوات رسول صلی اللہ علیہ وسلم سے بڑا ڈیپ کنیکشن ہے, اور کیوں نہ ہو کہ یہ وہ مقام ہے جہاں مسلمانوں کی یہودیوں سے ایک فیصلہ کن جنگ ہوئی, فائٹ ہوئی, اور جس کے بعد یہودیوں کی عرب میں پاور بالکل ختم ہو گئی تھی. تمام ہسٹورینز کا اس بات پر اتفاق ہے کہ جنگ خیبر محرم کے مہینے میں ہوئی, لیکن اس میں اختلاف ہے کہ سن 6 ہجری میں ہوئی تھی یا 7 میں. ناظرین جنگ خیبر کی بنیادی وجہ یہ تھی کہ جنگ خندق میں جن جن کفار نے مدینہ پر حملہ کیا تھا ان میں خیبر کے یہودی بھی تھے, بلکہ در حقیقت وہی اس حملے کو پلان کرنے والے اور اسے لیڈ کرنے والے تھے. چنانچہ بنو نذیر کے یہودی جب مدینہ سے نکالے گئے تو یہودیوں کے جو سردار خیبر چلے گئے تھے ان میں سے حیی اور ابو رافع نے مکے جا کر کفار قریش کو مدینہ پر حملہ کرنے کے لیے موٹیویٹ اور تمام ٹرائبز کا دورہ کر کے کفار عرب کو جوش دلایا, اور جو قبیلے حملہ کرنے کے لیے تیار تھے ان کی مالی مدد کے لیے پانی کی طرح پیسہ بہایا, اور خیبر کے تمام یہودیوں کو ساتھ لے کر یہودی کے یہ دونوں سردار مدینہ پر جنگ خندق میں حملہ کرنے کے لیے آ گئے. حیی تو جنگ قریظہ میں قتل ہو گیا, اور ابو رافع کو سن 6 ہجری میں حضرت عبداللہ بن عتیق رضی اللہ تعالیٰ عنہ نے اس کے محل میں داخل ہو کر قتل کر دیا. لیکن ان سب واقعات کے بعد بھی خیبر کے یہودی ریلیکس ہو کر بیٹھے نہیں رہے, بلکہ وہ بدلہ لینے کی کوشش میں لگے رہے. چنانچہ یہ لوگ مدینہ پر پھر ایک بار دوسرا حملے کرنے کی تیاری کرنے لگے, اور اس مقصد کے لیے انہوں نے قبیلہ غطفان کو بھی راضی کر لیا. قبیلہ غطفان عرب کا ایک بہت ہی طاقتور اور جنگجو فائٹر قبیلہ تھا, اور اس کی آبادی خیبر سے بالکل ملی ہوئی تھی, اور خیبر کے یہودی خود بھی بہت جنگجو تھے, اور ساتھ ساتھ ان کے پاس پیسہ بھی بے تحاشا تھا. لہذا اب قبیلہ غطفان اور خیبر کے یہودیوں کے ملنے سے ایک بڑی طاقتور فوج تیار ہو گئی, اور لوگوں نے مدینہ پر حملہ کر کے مسلمانوں کو تباہ کر دینے کا پلان بنا لیا. یہی سازش وجہ بنی مسلمانوں کی قلعہ یعنی ہمارے تاریخی مقام تک آنے کی, کیونکہ جب اس سازش کی خبر رسول خدا صلی اللہ علیہ وسلم کو ملی کہ خیبر کے یہودی قبیلہ غطفان کو ساتھ لے کر مدینہ پر حملہ کرنے والے ہیں, تو ان کے اس حملے کو روکنے کے لیے 1600 صحابہ کرام کا لشکر ساتھ لے کر آپ صلی اللہ علیہ وسلم خیبر کے قلعوں کی طرف یعنی اس کے فورٹس کی طرف روانہ ہو گئے. مدینہ پر حضرت سبا رضی اللہ تعالیٰ عنہ کو افسر مقرر فرمایا اور 3 جھنڈے تیار کرائے. ایک جھنڈا حضرت حباب رضی اللہ تعالیٰ عنہ کو دیا، اور دوسرے جھنڈے کا علم بردار حضرت سعد رضی اللہ تعالیٰ عنہ کو بنایا، اور ایک خاص جھنڈا حضرت مولا علی کرم اللہ تعالیٰ وجہ الکریم کے ہاتھ مبارک میں عطا فرمایا، اور بلسٹ وائف میں سے حضرت بی بی ام سلمہ رضی اللہ تعالیٰ عنہ کو ساتھ لیا۔ حضور صلی اللہ علیہ وسلم رات کے وقت خیبر کے بالکل قریب اپنی فوج کے ساتھ پہنچ گئے، اور نماز فجر کے بعد شہر میں داخل ہوئے تو خیبر کے یہودی اپنا سامان لے کر کھیتوں اور باغوں میں کام کاج کے لیے قلعے سے نکلے۔ جب انہوں نے حضور صلی اللہ علیہ وسلم کو دیکھا تو شور مچانے لگے اور چلا چلا کر کہنے لگے کہ خدا کی قسم لشکر کے ساتھ محمد صلی اللہ علیہ وسلم ہے۔ اس وقت حضور صلی اللہ علیہ وسلم نے فرمایا کہ خیبر برباد ہو گیا، اور ایک اور تاریخی جملہ ارشاد فرمایا کہ بے شک ہم جب کسی قوم کے میدان میں اتر پڑتے ہیں تو کفار کی صبح بری ہو جاتی ہے۔ یہودیوں نے اپنی عورتوں اور بچوں کو ایک محفوظ قلعے میں پہنچا دیا، اور راشن کا ذخیرہ قلعہ نائم میں جمع کر دیا، اور فوجوں کو نطات اور قموس کے قلعوں میں اکٹھا کیا۔ ان میں سے سب سے زیادہ مضبوط اور پاورفل قلعہ قموس تھا، اور مرحب یہودی جو عرب کے پہلوانوں میں سے 1000 پہلوانوں کے برابر مانا جاتا تھا اسی قلعے کا حاکم تھا۔ اور یہودیوں کا دوسرا سردار سلام بن مشکم نامی یہودی بیمار تھا، مگر وہ بھی قلعہ نکات میں فوجوں کے لے کر ڈٹا رہا۔ وہ یہودیوں کے پاس تقریباً 20,000 فوج تھی جو مختلف قلعوں کی حفاظت کے لیے تیار کھڑی ہوئی تھی۔ سب سے پہلے قلعہ نائم پر فائٹ ہوئی، جنگ ہوئی، اور بڑی زبردست قسم کی جنگ ہوئی، جس کے سپہ سالار محمود بن سلمہ رضی اللہ تعالیٰ عنہ تھے۔ انہوں نے بڑی بہادری کے ساتھ جنگ کی، مگر سخت گرمی سے ان کو بہت زیادہ پیاس لگی، اور وہ قلعہ نائم کی دیوار کے نیچے کچھ دیر کے لیے بیٹھے تو کنانہ بن ابی الحقیق نے ان کو دیکھ لیا، اور چھت سے ایک بہت بڑا پتھر ان کے اوپر گرا دیا، جس سے ان کا سر کچل گیا اور یہ شہید ہو گئے۔ اس قلعے کو فتح کرنے میں 50 مسلمان زخمی ہوئے، لیکن قلعہ فتح ہو گیا۔ حضرت اسود رضی اللہ تعالیٰ عنہ بھی اسی قلعے کو فتح کرتے ہوئے شہادت سے سرفراز ہوئے۔ ان کا واقعہ یہ ہے کہ یہ ایک حبشی تھے جو خیبر کے کسی یہودی کی بکریاں چرایا کرتے تھے۔ جب یہودی جنگ کی تیاری کرنے لگے تو انہوں نے پوچھا کہ آخر تم لوگ کس سے جنگ کے لیے تیاری کر رہے ہو؟ یہودیوں نے کہا کہ آج ہم اس شخص سے جنگ کریں گے جو نبوت کا دعویٰ کرتا ہے۔ یہ سن کر ان کے دل میں حضور صلی اللہ علیہ وسلم کی ملاقات کا جذبہ پیدا ہوا۔ چنانچہ یہ بکریاں لیے بارگاہ رسالت میں حاضر ہوئے اور حضور صلی اللہ علیہ وسلم سے پوچھا کہ آپ کس چیز کی دعوت دیتے ہیں؟ آپ صلی اللہ علیہ وسلم نے ان کے سامنے اسلام پیش کیا۔ انہوں نے عرض کیا کہ اگر میں مسلمان ہو جاؤں تو مجھے اللہ پاک کی طرف سے کیا اجر و ثواب ملے گا؟ آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ تم کو جنت اور اس کی نعمتیں ملیں گی۔ انہوں نے فوراً ہی کلمہ پڑھ کر اسلام قبول کر لیا۔ پھر عرض کیا، رسول اللہ صلی اللہ علیہ وسلم، یہ بکریاں میرے پاس امانت ہیں، میں ان کا کیا کروں؟ آپ نے فرمایا کہ تم ان بکریوں کو قلعے کی طرف بھیج دو اور ان کو پتھر مار دو، یہ سب خود بخود اپنے مالک کے گھر پہنچ جائیں گی۔ چنانچہ یہ حضور صلی اللہ علیہ وسلم کا معجزہ تھا کہ انہوں نے بکریوں کو چھوٹے پتھر مار کر بھیج دیا، اور وہ سب اپنے مالک کے گھر پہنچ گئیں۔ اس کے بعد یہ خوش نصیب حبشی ہتھیار پہن کر مجاہدین اسلام کی صف میں کھڑے ہو گئے، اور انتہائی جوش و خروش کے ساتھ جہاد کرتے ہوئے شہید ہو گئے۔ جب حضور صلی اللہ علیہ وسلم کو اس کی خبر ہوئی تو فرمایا، اس شخص نے بہت ہی کم عمل کیا اور بہت زیادہ اجر حاصل کیا۔ پھر حضور صلی اللہ علیہ وسلم نے ان کی لاش کو خیمے میں لانے کا حکم فرمایا، اور ان کی لاش کے پاس کھڑے ہو کر آپ صلی اللہ علیہ وسلم نے یہ خوشخبری سنائی کہ اللہ پاک نے ان کے بدن کو خوشبودار بنا دیا، اور دو حوریں اس کو جنت میں ملیں۔ اس شخص نے ایمان اور جہاد کے سوا کوئی دوسرا اچھا عمل نہیں کیا، نہ ایک وقت کی نماز پڑھی، نہ ایک روزہ رکھا، نہ حج، نہ زکوٰۃ کا موقع ملا، مگر ایمان اور جہاد کے سبب اللہ پاک نے اس کو اتنا بلند مرتبہ عطا فرمایا۔ قلعہ نائم کے بعد دوسرے قلعے پہ بھی بآسانی اور بہت جلدی فتح نصیب ہوئی، لیکن قلعہ قموس چونکہ بہت ہی مضبوط اور محفوظ قلعہ تھا، اور یہاں یہودیوں کی فوجیں بھی بہت زیادہ تھیں، اور یہودیوں کا سب سے بڑا بہادر مرحب خود اس قلعے کا حفاظت کرنے والا تھا، اس لیے اس قلعے کو فتح کرنے میں بڑی مشکل ہوئی۔ कई रोज़ तक ये किला फ़तेह ना हो सका। चुनाचे हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि कल मैं उस आदमी को झंडा दूंगा जिसके हाथ पर अल्लाह फतेह देगा और वो अल्लाह और रसूल का मुहिब भी है और महबूब भी। रावी कहते हैं कि सहाबा ने यह रात बड़ी बेचैनी से गुजारी कि देखते हैं कि कल किसको ये झंडा दिया जाएगा। कल सुबह हुई तो सहाबाए कराम नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में बड़े शौक़ के साथ ये तमन्ना लेकर हाजिर हुए कि ये एहसास और शर्फ हमें मिल जाए, इसलिए कि जिसको ये झंडा मिलेगा उसके लिए तीन बड़ी खुशखबरियां हैं कि वो अल्लाह और रसूल का मुहिब है, दूसरा वो अल्लाह और रसूल का महबूब है, और तीसरा खैबर उसके हाथ फतह होगा। हज़रत उमर रदी अल्लाह तआला अन्हु का बयान है कि उस रोज़ मुझे बड़ी तमन्ना थी कि काश आज मुझे झंडा मिल जाए। ये भी फरमाते हैं कि उस मौके के अलावा मुझे कभी भी फ़ौज की सरदारी की तमन्ना ना थी। इस तरह हज़रत साद रदी अल्लाह तआला अन्हु के बयान से मालूम होता है कि दूसरे सहाबा कराम अली मुर्रिदवान भी उस नेमत के लिए तरस रहे थे, लेकिन सुबह को अचानक ये आवाज़ लोगों के कान में आई कि अली कहाँ है। लोगों ने अर्ज़ किया कि उनकी आंखों में तकलीफ़ है। आप सल्लल्लाहु अलैहि वसल्लम ने उनको बुलाया और उनकी दुखती हुई आंखों में अपना लुआब दहन लगा दिया और दुआ फरमाई, तो फौरन उन्हें ऐसी शिफा हासिल हो गई कि गोया उन्हें कोई तकलीफ़ थी ही नहीं। फिर सरकार सल्लल्लाहु अलैहि वसल्लम ने अपने हाथ मुबारक से अपना झंडा, जो कि हज़रत उम्मुल मोमिनीन बीबी आयशा तय्यबा रदी अल्लाह ताला अन्हा के सिया चादर से तैयार किया था, हज़रत अली के हाथ में अता फरमाया और इरशाद फरमाया, तुम बड़े सुकून के साथ जाओ और यहूदियों को इस्लाम की दावत दो और बताओ कि मुसलमान हो जाने के बाद तुम पर फलां फलां अल्लाह के हुकूक वाजिब हैं। खुदा की कसम, अगर एक आदमी भी तुम्हारी बदौलत इस्लाम कबूल कर लिया तो ये दौलत तुम्हारे लिए सुर्ख ऊँटों से भी ज़्यादा बेहतर है। नाजरीन, अब खैबर के सबसे मजबूत किले की फतेह का वक्त करीब है। हज़रत अली रदी अल्लाह तआला अन्हु ने क़लाए कमूस के पास पहुंचकर यहूदियों के इस्लाम की दावत दी, लेकिन उन्होंने इस दावत का जवाब ईंट और पत्थर और तीरों और तलवारों से दिया, और किले का रईस आज़म मरहब खुद बड़े रोब के साथ निकला और बड़े गुरूर से आगे बढ़कर हज़रत अली रदी अल्लाह तआला अन्हु पर अपनी तलवार से वार किया, मगर आपने ऐसी टेक्निक इस्तेमाल की कि मरहब का वार खाली हो गया। फिर आप रदी अल्लाह तआला अन्हु ने आगे बढ़कर उसके सर पर एक ज़ोरदार तलवार मारी और इतनी ज़ोर से मारी कि एक ही वार से जुल्फिकार हैदरी सर को काटती हुई दांतों तक उतर आई और मरहब ज़मीन पर होकर मर गया और जहन्नम पहुंच गया। मरहब की लाश को ज़मीन पर तड़पते हुए देखकर उसकी तमाम फ़ौज मौला अली करम अल्लाह ताला वजहुल करीम पर टूट पड़ी, लेकिन शेर खुदा की तलवार यानी जुल्फिकार हैदरी बिजली की तरह चमक कर गिरती थी, जिससे दुश्मनों की सफ़ों की सफ़ें उलट गईं और यहूदियों ने बड़े बड़े बहादुर मरहब असीर आमिर वगैरह सब मर गए। नाज़रीन, एक बहुत ही हैरत अंगेज़ बात कि इस जंग में हज़रत अली रदी अल्लाह तआला अन्हु की ढाल कट कर गिर पड़ी, तो आप रदी अल्लाह तआला अन्हु ने आगे बढ़कर किलाए कमूस का फाटक उखाड़ दिया और डोर फ्रेम को ढाल बनाकर उस पर दुश्मनों की तलवारें रोकते रहे। ये डोर का जो फ्रेम था ये इतना बड़ा और वज़नी था कि जंग के बाद 40 आदमी इसको ना उठा सके, लेकिन मौला अली इसे अकेले उठाते थे और लड़ रहे थे। मौला अली ने कमाल शुजात के साथ लड़ते हुए खैबर को फतह कर लिया और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का फरमान यूँ हक और सच साबित हुआ, बेशक मौलाए कायनात करम अल्लाह ताला वजहुल करीम अल्लाह पाक और रसूल सल्लल्लाहु अलैहि वसल्लम के मुहिब भी हैं और महबूब भी हैं, और बेशक अल्लाह पाक आप रदी अल्लाह ताला अन्हु के हाथ से खैबर की फतेह अता फरमाई, और क़यामत तक के लिए अल्लाह पाक ने आप रदी अल्लाह ताला अन्हु को फ़ातह खैबर के मुअज्ज़ज़ लक़ब से सरफराज फरमा दिया, और ये वो अजीम फतह है जिससे पूरे जज़ीरतुल अरब में यहूदियों की जंगी ताकत का जनाजा निकाल दिया। नाजरीन, यहाँ एक और बात बहुत अहम है जो आपको मैं बताता हूँ कि फ़तेह खैबर से पहले मुसलमान यहूदियों और मुशरिकीन की वजह से बड़ी परेशानी में थे, लेकिन खैबर की फतह हो जाने के बाद ये सूरत हाल ख़त्म हो गई और आगे इस्लामी फतूहात के दरवाज़े खुल गए। चुनाचे इसके बाद ही मक्का भी फतह हो गया, इसलिए यह एक हकीकत है कि फातह खैबर की हजरत अली से तमाम इस्लामी फतूहात का सिलसिला वाबस्ता है। बहरहाल खैबर का किला कमूस 20 दिन की लड़ाई के बाद फतह हो गया। खैबर के इन कलों की लड़ाइयों में 93 यहूदी कत्ल हुए और 15 मुसलमान जाम शहादत से सैराब हुए। फतेह के बाद खैबर की ज़मीन पर मुसलमानों का कब्ज़ा हो गया और हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने इरादा फरमाया कि बनू नज़ीर की तरह अहले खैबर को भी जिला वतन कर दें, लेकिन यहूदियों ने ये दरख्वास्त की कि हमको खैबर से ना निकाला जाए और ज़मीन हमारे कब्ज़े में ही रहने दी जाए, हम यहाँ की पैदावार का आधा हिस्सा आपको देते रहेंगे। हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने इनकी ये दरख्वास्त मंजूर फरमाई। चुनाचे जब खजूरें पक जाती और तैयार हो जाती तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम हजरत अब्दुल्ला रदी अल्लाह तआला अन्हु को खैबर भेजते। वो खजूरें और अनाजों को दो बराबर हिस्सों में तकसीम कर देते और यहूदियों से फरमाते कि इनमें से जो हिस्सा तुम्हें पसंद हो वो ले लो। यहूदी इस अदल पर हैरान होकर कहते थे कि ज़मीन व आसमान ऐसे ही अदल से कायम है। हज़रत अब्दुल्ला बिन उमर रदी अल्लाह तआला अन्हु का बयान है कि खैबर फतह हो जाने के बाद यहूदियों से हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने इस तौर पर सुलह फरमाई कि यहूदी अपना सोना चांदी हथियार ये सब चीज़ें मुसलमान को दे देंगे और जानवरों वगैरह पर जो कुछ है वो यहूदी अपने पास रखेंगे, मगर शर्त यह है कि यहूदी कोई चीज़ मुसलमान से छुपाएंगे नहीं। मगर इस शर्त को कबूल कर लेने के बावजूद हुयई का वो थैला यहूदियों ने गायब कर दिया जिसमें वो सोना चांदी भरकर लाया था। जब यहूदियों से इस पर पूछगछ हुई तो उन्होंने झूठ बोला और कहा कि वो सारी की सारी रकम लड़ाइयों में खर्च हो गई, लेकिन अल्लाह पाक ने वही के ज़रिए अपने नबी सल्लल्लाहु अलैहि वसल्लम को बता दिया कि वो थैला कहाँ है। चुनाचे मुसलमानों ने उस थैले को हासिल कर लिया। इसके बाद जिस यहूदी ने यानी कनाना ने हज़रत महमूद रदी अल्लाह तआला अन्हु को पत्थर गिरा कर कत्ल किया था उसे उसके कसास के तौर पर उसे कत्ल कर दिया गया। फतेह खैबर के बाद चंद दिन हुजूर सल्लल्लाहु अलैहि वसल्लम खैबर में ठहरे, यहूदियों को मुकम्मल अमन व अमान अता फरमाया और इन्हें बहुत नवाजा, मगर इन्होंने एहसान का बदला बुराई से दिया। और सलाम बिन मशकम यहूदी की बीवी जैनब ने हुजूर सल्लल्लाहु अलैहि वसल्लम की दावत की और गोश्त में जहर मिला दिया। खुदा के हुक्म से गोश्त की बोटी ने आप सल्लल्लाहु अलैहि वसल्लम को जहर की खबर दे दी और आपने एक ही लुकमा खाकर पीछे हो गए। लेकिन एक सहाबी हजरत बिशर रदी अल्लाह तआला उन्होंने काफ़ी सारा खा लिया और वो जहर के असर से उनकी शहादत हो गई और हुजूर सल्लल्लाहु अलैहि वसल्लम को भी इस जहरीले लुकमे से उम्र भर तालू में तकलीफ रही। आपने जब यहूदी से इसके बारे में पूछा तो उन जालिमों ने अपना जुर्म का इकरार कर लिया और कहा कि हमने इस नीयत से आपको जहर खिलाया था कि अगर आप सच्चे नबी होंगे तो आप पर उसका असर नहीं होगा, वरना हमको आपसे निजात मिल जाएगी। आप सल्लल्लाहु अलैहि वसल्लम ने अपनी ज़ात के लिए तो कभी किसी से इंतकाम नहीं लिया, बदला नहीं लिया, इसलिए आप सल्लल्लाहु अलैहि वसल्लम ने जैनब से कुछ भी नहीं फरमाया। मगर जब हज़रत बिशर रदी अल्लाह तआला अन्हु की उसी जहर से वफात हो गई तो उनके किसास में जैनब को कत्ल कर दिया गया। अभी हुजूर सल्लल्लाहु अलैहि वसल्लम जंगे खैबर से फारिग हुए थे कि मुहाजरीन हबशा में से हज़रत जाफ़र रदी अल्लाह तआला अन्हु जो हज़रत अली रदी अल्लाह तआला अन्हु के भाई थे और मक्के से हिजरत करके हबशा चले गए थे, वो अपने साथियों के साथ हबशा से आ गए। हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने मोहब्बत से इनकी पेशानी चूम ली और इरशाद फरमाया कि मैं कुछ नहीं कह सकता कि मुझे खैबर की फतह से ज़्यादा खुशी हुई है या जाफ़र रदी अल्लाह तआला अन्हु के आने से। इन लोगों को हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने साहिबुल हिजरतैन यानी दो हिजरतों वालों का लकब अता फरमाया, क्योंकि ये लोग मक्के से हबशा हिजरत करके गए, फिर हबशा से हिजरत करके मदीने आए। और बावजूद ये कि ये लोग जंगे खैबर में शामिल ना हो सके, मगर इन लोगों को आप सल्लल्लाहु अलैहि वसल्लम ने माल गनीमत से मुजाहिदीन के बराबर हिस्सा अता फरमाया। नाजरीन, तो ये थे खैबर के किले जिनको मुसलमानों ने बड़ी मेहनत से फतह किया। फतेह खैबर के मौके पर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने मुसलमानों को कुछ अहकामात भी अता फरमाए, जिनमें से एक हुक्म ये था कि तमाम दरिंदे जानवरों को खाने को आपने हराम फरमा दिया। इसी तरह गधे और खच्चर को भी आपने हराम फरमाया और इन्हीं में से एक हुक्म सूद से बचने का भी था। अल्लाह पाक से दुआ है कि हमें नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के तमाम अहकामात पर अमल करने की तौफीक नसीब फरमाए, बिलखुसूस सूद से हमें हमेशा बचा के रखे। नाजरीन, हमारे प्रोग्राम का वक्त ख़त्म हुआ। आप लोगों से मुलाकात होगी नेक्स्ट एपिसोड में। अपना बहुत ख्याल रखिएगा। अगर आप ये प्रोग्राम दोबारा देखना चाहते हैं, आपसे मिस हो जाए, तो दावत इस्लामी के ऑफिशियल यूट्यूब चैनल पर जाकर देख सकते हैं। जज़ाकअल्लाह। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।